بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على سيد الأنبياء والمرسلين، سيدنا ونبينا وحبيبنا وشفيعنا محمد وآله وأصحابه أجمعين. أما بعد، فقد قال رسول الله صلى الله تعالى عليه وسلم: المسلم أخو المسلم لا يظلمه ولا يخذله ولا يقتله. التقوى هاهنا يشير إلى صدره ثلاث مرات: بحسب إبراهيم من الشر أن يحقر أخاه المسلم. كل المسلم على المسلم حرام، دمه وماله وإرضه. یہ حدیث ہے مسلم شریف کی. حضرت ابو ہریرہ رضی اللہ تعالی عنہ اس حدیث کی روایت کرنے والے ہیں. نبی کریم صلی اللہ تعالی علیہ وسلم کے ذریعے اللہ تبارک و تعالی نے پوری انسانیت کو ایک ایسا جوڑا کہ تمام انسانوں کو ملا کر ایک معاشرہ، اسلامی اور ایمانی معاشرہ اور سماج قائم کیا. آپ صلی اللہ تعالی علیہ وسلم کی دنیا میں تشریف آوری سے پہلے معاشرے کی بنیادیں الگ تھی. لوگ قومیت اور خاندان کی بنیاد پر ایک دوسرے کی مدد کیا کرتے تھے. چنانچہ عربوں میں یہ جملہ مشہور تھا: انصر اخاک ظالما او مظلوما، کہ اپنے بھائی کی مدد کرو چاہے وہ ظالم ہو یا مظلوم. ایک موقع پر خود نبی کریم صلی اللہ تعالی علیہ وسلم نے یہ جملہ حضرات صحابہ رضوان اللہ تعالی علیہ مجمعین کے سامنے ارشاد فرمایا: انصر اخاک ظالما او مظلوما. حضرات صحابہ رضوان اللہ تعالی علیہ مجمعین کی جو تربیت نبی کریم صلی اللہ تعالی علیہ وسلم نے فرمائی تھی اور ان کی جو ذہن سازی کی تھی، اس کے پیش نظر جب آپ نے یہ جملہ ارشاد فرمایا، فوراً ایک آدمی نے سوال کیا: یا رسول اللہ، انصره مظلوما فکیف انصره ظالما؟ کہ میں اپنے بھائی کی اگر وہ مظلوم ہے تب تو مدد کروں گا، لیکن ظالم ہو تو کیسے مدد کروں گا؟ تو نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا: انت منعه من الظلم. ظالم کی مدد یہ ہے کہ آپ اس کو ظلم کرنے سے روکو. ظلم کر کے وہ اپنا بھی نقصان کر رہا ہے اور اپنے بھائی کا بھی نقصان کر رہا ہے. دیکھیے نبی کریم صلی اللہ علیہ وسلم نے کیسا عجیب و غریب انداز اختیار فرمایا. تو میں تو یہ عرض کر رہا تھا کہ نبی کریم صلی اللہ تعالی علیہ وسلم کی تشریف آوری سے پہلے دنیا میں سماج اور معاشرے کی بنیادیں قومیت اور خاندانوں کے اوپر تھی اور لوگ اسی پر فخر بھی کیا کرتے تھے. فتح مکہ کے موقع پر جب نبی کریم صلی اللہ تعالی علیہ وسلم عاجزانہ اور متواضعانہ انداز میں مکہ مکرمہ میں داخل ہوئے اور سب سے پہلے حضرت ام حانی رضی اللہ تعالی عنہا کے گھر پر جا کر غسل وغیرہ فرما کر آٹھ رکعتیں ادا فرما کر پھر گھروں میں تشریف لائے اپنی اونٹنی پر سوار، اور اسی حالت میں آپ نے طواف کیا اور اپنے پاس جو چھڑی تھی اس کے ذریعے سے ان بتوں کی طرف جن کو ان مشرکین نے کعبہ کی دیواروں پر شیشے کے ذریعے سے چپکا رکھا تھا اشارہ کرتے جاتے تھے، جال حق و ذہب الباطل، اور وہ بت گنتے جاتے تھے. उसके बाद नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम ने काबतुल्लाह की चाबी मंगवाई उस्मान इब्न तलहा रज़ियल्लाहु तआला अन्हु के पास से, दरवाजा खुलवाया और अंदर मुशरिकीन मक्का ने जो हजरत इब्राहिम और हजरत इस्माइल अल्लाह नबीना व अलैहिस्सलातु वस्सलाम की तस्वीरें और इस तरह की कुछ मुशरिकाना चीजें जो थी उनको साफ करवाने के बाद आप अंदर तशरीफ ले गए। आपके साथ हजरत बिलाल, हजरत उसामा और हजरत उस्मान इब्न तलहा। अंदर तशरीफ ले जाकर बैतुल्लाह का दरवाजा बंद कर दिया और तमाम कौमों के अंदर अल्लाह ताला की हम्द सना, तहमीद, तकबीर, तस्बीह, देर तक दुआओं के में मशगूल रहने के बाद दरवाजा खोल कर आपने अपना वो मशहूर खुतबा जो फतह मक्का के मौके पर दिया था, काबतुल्लाह की चौखट के ऊपर खड़े रहकर तमाम मक्का के रहने वाले सिमट सिमटा कर जमा होकर वही मस्जिद हराम में आ चुके थे और अपने मुतालिक क्या हुक्म सादिर हो रहा है इसके इंतजार में थे। चुनांचे नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम ने खुतबा देते हुए खुसूसियत के साथ उस खुतबे में जो चीज इरशाद फरमाई, जमाने जाहिलियत में तुम जो अपने नस्ल और नसब के ऊपर फख्र करते थे, अल्लाह ताला ने उस सब को खत्म करके रख दिया है। कुल्लुकुम बनी आदम व आदम मिन तुराब, तुम में से हर शख्स जो है हजरत आदम की औलाद में से है और हजरत आदम जो है वो मिट्टी से पैदा किए गए थे। किसी को यह हक नहीं पहुंचता कि वो फख्र करे। खैर, उसी खुतबे में फिर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फारिग होने के बाद इनसे सवाल किया कि तुम मेरे मुतालिक क्या गुमान करते हो कि मैं तुम्हारे साथ क्या सलूक करूंगा। उन लोगों के दिलों में अजीब जो है खतरात और वसाविश थे कि जिनको हमने यहाँ मक्का में 13 साल और यहाँ से जाने के बाद 8 साल जो है 21 साल तक चैन से बैठने नहीं दिया था, आज देखिए हमारे मुतालिक क्या फैसला होता है। लेकिन जब आपने खुद उनसे ये सवाल किया, उनमें से एक हजरत सुहैल इब्न अमर ने जवाब में कहा कि हम आपसे भलाई की उम्मीद रखते हैं, अखुन करीमुन व इब्न अखिन करीमुन, आप शरीफ भाई हैं और शरीफ भाई के बेटे हैं। चुनांचे नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम ने फौरन फरमाया ला तसरीब अलैकुम यौम इधरु अंतुम तुरहा, क्या तुम पर कोई दाव तशरी नहीं की जाएगी और जाओ तुम सब आजाद हो। तुम को गोया माफ कर दिया गया है, माफी भी ऐसी कि उस पर दाव तशरी का कोई जुमला नहीं कसा जाता है। हमारा हाल तो यह है कि किसी को अगर माफी कर दे तो एक आध कड़वा जुमला तो जरूर सुनता है, तेरे हालत ऐसी नहीं है, ऐसा है अंदाज इख्तियार करते हैं। लेकिन नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने साफ तौर पर कही ऐसी कोई ये नहीं। उसके बाद जब जोहर का वक्त आया तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने हजरत बिलाल रजी अल्लाह तआला अन्हु को हुक्म दिया कि काबतुल्लाह की छत पर चढ़कर अज़ान दे। चुनांचे वो काबतुल्लाह की छत पर चढ़े, अज़ान दे रहे थे। उस वक्त उनके बहुत से अहले मक्का जो अभी ईमान लाए नहीं थे और मस्जिद हराम के सहन में बैठे हुए थे, उन्हीं में दो भाई हजरत अत्तावी इब्न असीर और खालिद इब्न असीर और उनके साथ जो है हारिस इब्न हिशाम अबू जहल के भाई और जो है अबू सुफियान, ये भी एक जगह पर बैठे हुए थे। तो हजरत बिलाल रजी अल्लाह तआला ने अजान देना शुरू किया तो ये मंजर उनसे बर्दाश्त नहीं हुआ। ये दोनों भाई आपस में कहने लगे कि अल्लाह ताला ने हमारे बाप की इज्जत रख ली कि ये मंजर देखने से पहले उसको दुनिया से उठा लिया। तो हारिस ने हिशाम जो अबू जहल के भाई थे वो क्या कहने लगे कि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम को क्या सूझी इस काले कौवे को चढ़ा दिया है, यहाँ अगर दरगाह ही दिलवानी थी तो किसी अरब के जरिए से, किसी शरीफ खानदान वाले के जरिए से दिलवा दे। अब सुफियान कहने लगे कि मैं तो अगर बोलूंगा तो मेरी अंदेशा है कि कंकरियां भी मेरी चुनी जाएगी, बस اللہ تعالیٰ نے اسی وقت جو ہے نبی کریم صلی اللہ علیہ وسلم کو ان کی اس گفتگو سے آگاہ فرما کر قرآن پاک کی آیت نازل فرمائی، یا ایھا الناس انا خلقناکم من ذکر و انثی، یا اللہ شعوبا و قبائل لتعارفوا ان اکرمکم عند اللہ اتقاکم، اے لوگو ہم نے تم کو ایک مرد اور عورت کے ذریعے سے پیدا کیا ہے، تمہاری قومیں اور خاندان جو بنائے ہیں اس کا مقصد ایک دوسرے کے اوپر فخر کرنا، ایک دوسرے کے اوپر اپنی پڑھائی جھٹلانا نہیں، بلکہ صرف لتعارف و پہچان کے لیے ہے، ورنہ بڑائی اور عزت جو ہے اللہ کے ہاں ان اکرمکم عند اللہ اتقاکم، تم میں سب سے زیادہ باعزت اللہ کے نزدیک وہی ہے جو اپنے کو اللہ تعالیٰ کی نافرمانی سے زیادہ بچانے کا اہتمام کرتا ہو، گویا اللہ کے یہاں عزت کی بنیاد یہی ہے۔ تو حضور صلی اللہ علیہ وسلم نے ان حضرت وہاب تشریف لے گئے ان کے پاس، پوچھا کہ آپ نے کہا، آپ نے یہ کہا تھا، فوراً مان لیا ہے کہ ہم تو اپنی جگہ سے یہاں سے ہٹے بھی نہیں ہیں، یقیناً آپ کے پاس وہی آتی ہے۔ اور پھر حضور نے آیت پڑھ کر کے سنائی جس میں گویا قیامت تک آنے والی پوری انسانیت کو یہ سبق دیا گیا ہے کہ بڑائی کی بنیاد اللہ کی اطاعت اور فرما برداری ہے، اور کوئی چیز بڑائی کی بنیاد بن سکتی نہیں۔ یہی اللہ بن رسید 21 سال کی عمر تھی، نبی کریم صلی اللہ علیہ وسلم نے انہیں کو مکہ مکرمہ کا گورنر بھی بنایا۔ خیر، تو بہرحال آپ صلی اللہ علیہ وسلم نے اپنی حیات طیبہ میں پوری انسانیت کا ایک گویا مجموعی طور پر ایک معاشرہ اور سماج قائم کیا، یہ قومیت کی اور خاندان کی بنیادیں ختم کی، گویا اسلام یہ آپس میں ایک دوسرے سے جڑنے کا ذریعہ قرار دیا گیا۔ قرآن نے اعلان کر دیا انما المؤمنون اخوة، کہ مسلمان آپس میں بھائی بھائی ہیں، گویا اخوت اور بھائی چارگی کی بنیاد صرف ایمان اور اسلام ہے۔ ہر وہ شخص جو ایمان لے آیا ہے اور اسلام قبول کر چکا ہے وہ تمہارا بھائی ہے، اور تمہیں ایک بھائی ہونے کی حیثیت سے اس کے حقوق کو ادا کرنا ہے۔ چنانچہ نبی کریم صلی اللہ علیہ وسلم نے اسلامی اخوت کی بنیاد پر جو حقوق ہیں اپنے مختلف ارشادات میں مختلف مواقع پر بتلائے، ایک مسلمان کے دوسرے مسلمان کے اوپر کیا حق ہیں، انہی حقوق میں سے ایک روایت یہ بھی ہے جو ابھی آپ کے سامنے پڑھی گئی۔ نبی کریم صلی اللہ علیہ وسلم فرماتے ہیں، المسلم اخو المسلم، مسلمان مسلمان کا بھائی ہے، اس اخوت اس بھائی چارگی اور اس رشتے کا تقاضا کیا ہے، لا یظلم، پہلا تو یہ ہے کہ وہ خود اس کی حق تلفی نہیں کرے گا، اس کے ساتھ ظلم اور زیادتی کا معاملہ نہیں کرے گا، ولا یظلم، اور کوئی دوسرا آدمی اگر اس کے ساتھ ظلم اور زیادتی کر رہا ہے یا وہاں موجود ہے اور اپنے مسلمان بھائی کو اس ظلم اور زیادتی کرنے والے کی ظلم اور زیادتی سے کیا کر سکتا ہے، بچا سکتا ہے، اس کے لیے ضروری ہے کہ اس کی مدد کرے، اس کو بے یار و مددگار نہ چھوڑے۔ احادیث میں لازم قرار دیا گیا ہے ایک مومن کے سامنے دوسرے مومن کی اگر عزت لی جا رہی ہے، اس کے ساتھ زیادتی اور ظلم ہو رہا ہے اور یہ اپنی آنکھوں سے دیکھ رہا ہے اور وہ اس کو اس سے بچا سکتا ہے، تو شریعت اس کے اوپر لازم قرار دیتی ہے تو اس سے اس کو بچاوے، لا بلا یخذلہ، بے یار و مددگار نہ چھوڑے، بلا یحملہ، اور اس کو حقیر نہ سمجھے۔ ایک مومن کے لیے ضروری قرار دیا کہ کسی صالح ایمان کی حال اور گویا اس کی بے عزتی اپنے دل میں کسی طرح چاہے دینی کمزوری کی وجہ سے یا دنیاوی بدحالی کی وجہ سے، کوئی بھی کیفیت ہو، اس کے متعلق دل میں کوئی تحقیر کا جذبہ کسی مسلمان کے دل میں اپنے مسلمان بھائی کے متعلق ہونا نہیں چاہیے، شریعت اجازت نہیں دے. چنانچہ ماں گویا دنیا بھی گویا اعتبار سے اگر کمزور ہے مالی اعتبار سے، بخاری شریف میں روایت ہے، حضرت صالح صاحب ساعدی رضی اللہ تعالیٰ فرماتے ہیں کہ صحابی گزرے، ایک آدمی وہاں سے گزرے، نبی کریم صلی اللہ علیہ وسلم نے اپنے پاس بیٹھے ہوئے صحابہ سے ان جانے والوں کی طرف اشارہ کر کے پوچھا، ما تقولون فی ہذا، اس کے متعلق تم کیا کہتے ہو؟ تو ان حضرات نے جواب میں کہا، یا رسول اللہ، حری ان خطب یلقی وان شفع یشفع وان قال یستمع، کہ اللہ کے رسول، یہ آدمی اس لائق ہے، اس درجے کا ہے، اس لیول کا ہے، اگر کسی کے وہاں پیغام نکاح بھیج دے تو وہ لوگ اس کے پیغام کو رد نہیں کریں گے، اپنی بیٹی ضرور دیں گے اس کے نکاح، اور اگر وہ کسی کی سفارش کر دے تو کوئی اس کی سفارش کو رد کر سکتا نہیں، یہ ماننی پڑے گی. وہی خال اور کوئی بات کرے تو لوگ جو ہے ہوش ہوش سے اس کو دھیان لگا کر رکھے. حضرت کیا فرمانا ہے؟ اس کے بعد ایک دوسرا ان فقرائے مسلمان، ایک غریب مسلمان وہاں سے گزرا، نبی کریم صلی اللہ علیہ وسلم پھر ان حضرات سے پوچھا، ما تقولون فی ہذا، اس کے متعلق کیا ارشاد ہے؟ ان حضرات نے کہا، حضرت اللہ، حریم ان خطب لا ینکح وان شفع لا یشفع وان قال لا یستمع، اللہ کے رسول، یہ آدمی تو ایسا ہے کہ کوئی اس کو ٹھوکری دے گا نہیں، کہیں نہیں پیغام نکاح بھیجے گا نا تو لوگ کہیں گے نتی کام گھر نتی سیما کے طرح نے چھوڑی کے وہاں پر نہیں کوئی لڑکی نہیں دے گا. وہی شفا اللہ شفا، کوئی کسی کی سفارش کرے گا کوئی اس کی سفارش قبول نہیں کرے گا، اور وہی کالا اللہ استماع، کوئی بات کرے گا تو کوئی آدمی اس کی بات کی طرف کان نہیں کرے گا. جب یہ کہا صحابہ نے تو نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا، یہ ان جیسے زمین بھر کر کے ہو ان سے بہتر ہے. حضرت علامہ انور شاہ کشمیری رحمۃ اللہ علیہ فرماتے ہیں، فیض الباری میں ہے کہ حدیث پاک میں ایسا مبالغہ میری نظر سے حضور نے جو فرمایا، دیکھیے یہاں ان فقرا فقیر اس کے فقر و فاقہ کی وجہ، کسی کا پاس مان نہیں ہے، کسی کی شکل و صورت جو ہے حسین نہیں ہے، اس کی وجہ سے اس کو حقیر سمجھنے کی شریعت اجازت دیتی نہیں ہے. حضرت ظاہر ظاہر ایک صحابی تھے، نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم بڑی محبت فرماتے تھے دیہات کے رہنے والے، دیہات سے جب آتے تھے تو دیہات کے اندر جو چیزیں ہوتی ہیں دودھ گھی وغیرہ سبزی، وہ نبی کریم صلی اللہ علیہ وسلم کے لیے لایا کرتے تھے، اور جب وہ واپس جاتے تھے تو شہر کی جن چیزوں کی ضرورت دیہات والوں کو ہوتی ہے نبی کریم صلی اللہ علیہ وسلم اس کا انتظام ان کے لیے کر دیتے تھے. اس لیے حضور فرماتے تھے کہ ظاہر ہمارا دیہات ہے اور ہم ان کا شہر ہیں، یعنی ایک شہر والے کو دیہات کی جن چیزوں کی ضرورت ہوتی ہے ظاہر ہماری ضرورت کو پورا کرتے ہیں، اور ایک دیہات والے کو شہر کی جن چیزوں کی ضرورت ہوتی ہے ہم ان کی ان ضرورتوں کو پورا کرتے ہیں. ایک مرتبہ وہ کوئی یہ ہم جیسی چیز لائے ہوئے تھے بازار میں بیٹھ کر بیچ رہے، نبی کریم صلی اللہ علیہ وسلم پیچھے سے آیا ان کی کولی پر، اور اب ان کے کان آگے کر دیا، اب کولی پر لیجیے کہ کہنے لگے، چھوڑو چھوڑو کون کون ہے؟ پھر کنکیوں سے دیکھا کہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کی تو کیا تھا، وہ اپنی پیٹھ کو اور زیادہ نبی کریم صلی اللہ علیہ وسلم کے سینے مبارک کے ساتھ ملانے کی کوشش کرنے لگے. حضور بھی سمجھ گئے کہ پہچان لیا، تو حضور نے فرمایا، میں یشتری منی ھذا، اس غلام کو مجھ سے کون خریدے گا؟ تو اس پر انہوں نے کیا کہا، اے اللہ کے رسول، اذا لذت دنیا کا سے अगर आप बहसियत गुलाम उसको बेचना चाहेंगे तो बहुत कम कीमत पाएंगे। मैं तो बदसूरत आदमी हूँ, भला क्या आपको कीमत मिलेगी। तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने जवाब में फरमाया इन्नक लस्त इंदल्लाह बेकासिदी, बाद में बात इन्नक इंदल्लाह गाली, तुम अल्लाह के यहाँ क्या हो जी हो। गोया ये जाहिर शक्ल और सूरत की वजह से अल्लाह के यहाँ मर्तबा नहीं देखा जाता, वहाँ तो दिलों के ऊपर नजर है। तुम्हारी नल्ला लायन जो इला सुअलेकुम वामालेकुम बलाकी नियत जो इला कुलूबी कुम्बनिया लेकुम, नियत के ऊपर तुम्हारे दिलों में क्या कैफियत है उसी बुनियाद पर अल्लाह के यहाँ क्या होता है फैसला होता है। हजरत उसामा इब्न ज़ैद मोहम्मद इब्न साद साहिब दरखान ने वाकया नकल किया है कि हज्जत अल-वदा के मौके पर जब आरफात के अंदर सूरज गुरू हुआ और वहां से मुज़दलिफा रवानगी का वक्त आया तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम अपनी ऊंटनी पर सवार लेकिन इंतजार में, क्योंकि हजरत उसामा रज़ी अल्लाह तआला अन्हु को आमतौर पर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम अपने पीछे सवार हर अक्सर व इश्तिआक का मामूल था। तो वो अपनी कई जरूरत के लिए कज़ाए हाजत के लिए गए हुए थे, रवानगी का वक्त आया तो वहाँ मौजूद नहीं। तो चलने के लिए तैयार हैं लेकिन उनके न होने की वजह से इंतजार में खड़े रहे। उस वक्त यमन के कुछ बड़े लोग शाही घराने से ताल्लुक रखने वाले वो भी नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम के पास मौजूद थे और सोचने लगे एक ग्रुप क्यों देर कर रहे हैं, इसका इंतजार है। इतने में देखा इसकी वजह से हम रोके गए। ये हजरत उरवा बिन ज़ुबैर कहते हैं और कफरा अली यमन मिन अजल दा मोहम्मद इब्न साद साहिब तमकात कहते हैं कि मैंने अपने उस्ताद यजीद इब्न हारून जो बहुत बड़े मुहद्दिस हैं उनसे हजरत उरवा बिन ज़ुबैर के इस जुमले का मतलब पूछा तो उन्होंने जवाब में फरमाया कि नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम की वफात के बाद इत्तिलाल का जो इतना फैला और यमन के बहुत से लोग इस्लाम छोड़कर कुफ्र इख्तियार कर किया उन्होंने उसकी वजह उनका ये जुमला है। इसलिए ये बहुत खतरनाक इसी की कहती उसकी शरीयत की इजाजत मंजूर फरमाते हैं वला या एरो इसको हकीम न समझे बल्कि आगे हुजूर फरमाते हैं तक्वा मौतना आप सलासन अपने सीने मुबारक की तरफ इशारा फरमा कर फरमाते हैं तक्वा यहाँ पर ये जुमला नबी करीम सलासन ने तीन मरतबा इशारा फरमाया आप अपने जुमले के जरिए से कुरान की उस आयत की तरफ इशारा करना चाहते हैं जिसमें अल्लाह तआला ने अल्लाह के बिना किसी के बाइज्जत होने की बुनियाद इसको करार दिया हुआ इन्ना अकरमकुम इंदल्लाह अत्काकुम। गोया हुजूर फरमाते हैं कि देखो अल्लाह के यहाँ बड़ाई की बुनियाद ये मालो दौलत ये हुस्न और ये सारी कोई दीनदारी के ऊपर भी फख्र करने की शरीयत अपनी बाकी मत बयान करो कौन एक और है वल्लाह खूब जानता है कितनी न बड़ा बाकी है दामा की हिकायत दामन को जरा देख जरा बंदे कबा दे। तो हकीकत तो यह है कि हम अहले इल्म जो होते हैं हमें अपने इल्म पर अपनी सलाहियतों पर अपनी दीनदारी पर अपने तकवा पर दीन के ऊपर अमल करने की अल्लाह ने जो तौफीक अता फरमाई तो उस पर घमंड होता है। और ऐसे अहले ईमान जो दीन के ऊपर अमल करने वाले नहीं होते उनके मुताबिक तहकीक का ख्याल पैदा होता है। कुरान में अल्लाह ने साफ कहते हैं اللہ کا فضل اور اس کی رحمت تمہیں شامل حال نہ ہوتی، ماں سکا منکم من احد ابدا، تم میں سے کوئی کبھی نیک بن سکتا ہی نہیں تھا، لیکن اللہ جسے چاہتا ہے نیکی کی توفیق، ہمیں اگر دو رکعت پڑھنے کی اللہ نے توفیق دی ہے اس کا احسان ہے، ہمارا کوئی کمال نہیں ہے، ہمیں اس کی وجہ سے اللہ کے کسی بندے کو فقیر سمجھنے کی شریعت اجازت دیتی نہیں۔ بخاری شریف میں حضرت عمر رضی اللہ تعالیٰ عنہ کی روایت ہے، ایک صحابی تھے عبداللہ، نبی کریم صلی اللہ علیہ وسلم بہت ہنسایا کرتے، شراب کی حرمت نازل ہونے کے بعد وہ شراب پینے کے جرم میں لائے گئے اور نبی کریم صلی اللہ علیہ وسلم نے ان پر جو ہے جاری کرنے کا حکم دیا، ان کو مارو، ایک مرتبہ اسی طرح دوسری تیسری چوتھی مرتبہ لائے گئے ان کے، تو حضور صلی اللہ علیہ وسلم نے صحابہ کے مجلس میں موجود تھی کمارو جس کے بعد جو چادر سے ان کو مارا حد جاری ہوئی، تو ایک آدمی کی زبان سے یہ جملہ نکلا، اللہم لعنہ ما اکثر ما یوتا فی، اللہ ان کا لعنت بھی کتنی مرتبہ یہ آدمی اس جرم میں گرفتار کر کے لایا جا رہا ہے، تو نبی کریم صلی اللہ علیہ وسلم فوراً غصے میں فرماتے لا تلعنوا لا تلعنوا والله ما علمت انه يحب الله ورسوله، کہ لعنت مت بھیجو، اللہ کی قسم جہاں تک میں جانتا ہوں یہ آدمی اللہ اس کے رسول کے ساتھ محبت کرتا ہے، کوئی مومن کتنا ہی گرا ہوا کیوں نہ ہو اس کے دل کی کیا کیفیت ہے میں اور آپ اس کو جانتے نہیں ہیں، شریعت ہمیں اجازت نہیں دیتی۔ امام بخاری رحمۃ اللہ علیہ فرماتے ہیں کہ کوئی آدمی دنیا کسی ایک شخص سے بھی اپنے کو افضل سمجھتا ہے تو جو ہے اس نے گویا اپنی حمادت سے اپنے اعمال کو ظاہر کر سکتا، شریعت اس کی اجازت نہیں دیتی، ہم ظاہری حالت دیکھ کر کسی کا فیصلہ ہو تو دل کی ظاہر، حضور فرماتے ہیں تقویٰ ہاں ہونا، تقویٰ کی آپ کی مقدار کیا ہے اس کا تھرمامیٹر کسی کے پاس نہیں سوائے اللہ کے، اللہ یہ جانتا ہے کہ اس کے دل کی کیا کیفیت ہے، اسی لیے آگے حضور فرماتے ہیں بہت بڑا جھوٹا ہے، ایک آدمی کی برائی کے لیے یہ کافی ہے کہ کسی مسلمان کو یہ سمجھے، مسلم میں ہے کہ حضرت عمر رضی اللہ تعالیٰ عنہ کے دور خلافت میں حضرت ابو موسیٰ اشعری بصرہ کے گورنر تھے، کچھ لوگ ان کے پاس پہنچے، ان جانے والوں میں کچھ عرب نژاد تھے، کچھ جو ہے موالی یعنی اجمی جو اسلام لائے تھے آتا شدہ غلام تھے، وہ تھے حضرت ابو موسیٰ اشعری رضی اللہ تعالیٰ عنہ نے ان عربوں کے ساتھ تو اعزاز و اکرام کا معاملہ فرمایا اور یہ جو آتا شدہ تھے ان کے ساتھ وہ سلوک نہیں کیا، حضرت عمر رضی اللہ تعالیٰ عنہ نے جب پتا چلا تو حضرت عمر نے باقاعدہ خط لکھا اور یہ روایت بحسب امرئ من الشر ایک مسلمان کی ایک آدمی کی وہ برائی کے لیے یہ کافی ہے کہ اپنے مسلمان بھائی کو اسی کو حقیقی سمجھنے کی شریعت اجازت دی۔ آگے اخیر میں حضور نے کیا فرمایا کل المسلم علی المسلم پورا کا پارا اکھا کا اکھا مسلمان اپنے مسلمان بھائی پر کیا ہے حرام، تین چیزیں ہیں دموہ و مال و عرض، اس کی جان اس کا مال اور اس کی عزت و شریعت، نہ تو اس کی جان کو چھڑنے کی اجازت ہے، بلا وجہ شرعی کسی کو انگلی لگانا بھی جائے کسی کو تکلیف پہنچانے کی اجازت نہ اس کے مال کو لینے کی اجازت دیتی نہ اس کی عزت و عربوں میں زمانے جاہلیت کے اندر جو ہے کسی کی جان مال عزت و آبرو محفوظ نہیں، جو کہاں مل گیا لوٹ لیتے تھے مار دیتے تھے مال لے لیتے تھے، لیکن جو اشور گروپ غربت والے تھے ان میں وہ لوگ یا کوئی آدمی حرم پہ مل جاوے تو اپنے باپ کا قاتل بھی مل جاتا تو तो वो उसको हाथ लगाते, वो इतना इंतजाम करते थे हरम का भी और के मौके पर नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम ने कयामत तक आने वाले हर मुसलमान की इज्जत आबरू जान और माल की हिफाजत के सिलसिले में जो हुक्म जारी फरमाया उसको अजीब अंदाज में उन हजरात को समझाया। हजरत अबू बकर रज़ी अल्लाह तआला अन्हु की रिवायत बुखारी शरीफ के अंदर मौजूद है कि नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम ने सहाबा के मजमे से दसवीं ज़िलहिज्जा के रोज़ खुतबा दिया था, उस मौके पर सवाल किया अय्य शहरुन हाज़ा, कौन सा महीना। रावी कहते हैं कुलना अल्लाहु व रसूलुहु आलम, हमने जवाब अर्ज किया कि अल्लाह ताला और उसके रसूल बेहतर जानते हैं, ज्यादा जानते हैं। कहा सख्त, हमारा ये जवाब सुनकर नबी करीम खामोश रहे और इतनी देर खामोश रहे कि हमें ख्याल हुआ कि शायद आज नबी करीम इस महीने के लिए कोई दूसरा नाम तजवीज करेंगे बजाय ज़ुल्हिज्जा के। लेकिन फिर हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने खामोशी तोड़ते हुए फरमाया अलैसा ज़ुल्हिज्जा नहीं है, हमने कहा क्यों नहीं। फिर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अय्युबल्लज़ी हाज़ा, ये कौन सी बस्ती है। हज़रत सहाबा कहते हमने अर्ज किया अल्लाह व रसूलुहु आलम, अल्लाह उसका रसूल ज्यादा जानते हैं। हुज़ूर ये सुनने के बाद खामोश रहे, इतनी खामोशी बड़ी कि हम यूँ समझे शायद आज कोई दूसरा नाम तजवीज़ करेंगे मक्का मुकर्रमा के लिए। लेकिन फिर उन्होंने फरमाया अलैसा अल-बल्दतु अल-बल्दा, ये मक्का मुकर्रमा के नाम जैसे अल मदीना मदीना का नाम, लाउसुरु बिहादल बलद वंत हिंदु बिहादल बलद, तो ये एक नाम है मक्का मुकर्रमा, क्या ये मक्का मुकर्रमा नहीं है। हमने कहा क्यों। फिर आपने कहा अय्यु यौमिन हाज़ा, तो जवाब में फिर इसी तरह सहाबा ने अर्ज किया तो फिर खामोश रहे और फिर उन्होंने फरमाया अलैसा यौमुन नहर, क्या यौमुन नहर नहीं। हमने कहा देखो ये तीन सवाल करके इन सुनने वालों के दिलो दिमाग में इन इस दिन इस महीने और इस जगह की जो हुरमत थी उसको ने ताज़ा किया, मुस्तहज़र किया, जरा याद करो ये कैसा हुरमत वाला महीना है। तुम जानते हो इस महीने में बाप का कातिल भी मिल जावे तो तुम उसको हाथ लगाते नहीं हो, उसका इतना एहतराम करते हो, कैसी हुरमत वाली ये जगह है। तुम इस जगह में तुम्हारे बाप का कातिल भी अगर तुमको मिल जावे तुम उसको हाथ लगाते नहीं हो, छेड़ते नहीं हो। और आज का दिन कैसा हुरमत वाला है, तीनों हुरमतों को बाकायदा सवाल के जरिए से उनके दिलो दिमाग में मुस्तहज़र फरमा कर आगे आपको जो बात इशारत फरमा दी थी, क्या फरमाया इन दिमागकुम व अमवालकुम व आरादकुम हराम अलैकुम कहुरमत यौमिकुम हाज़ा फी बलदिकुम हाज़ा फी शहरिकुम, तुम्हारी जान तुम्हारे माल तुम्हारी इज्जत और आबरू तुम लोगों पर आपस में इस तरह हराम है जैसे इस दिन में इस शहर में इस तीन गुनी हुरमतें हैं, इनमें से एक पर तुम किसी को हाथ लगाते नहीं थे। तो गया कयामत तक के लिए खाली इस दिन के साथ नहीं, इस शहर के साथ नहीं, इस महीने के साथ नहीं, हमेशा के लिए अहले ईमान की जान माल और इज्जत और आबरू इसी तरह महफूज कर लिए। आप देखिए नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने इतनी ताकीद के साथ हज्जतुल वदा के मौके पर आपने जो नसीहतें फरमाई, यूँ समझिए कि आपने उस मौके को गनीमत समझ कर इस वक्त मुसलमानों का जो मजमा मेरे सामने है आज तक वो मजमा आपके सामने आया नहीं था। जो अहम अहम तालीमात थी और नसीहतें थी वो आपने उस मौके पर फरमाई थी, उसमें अहम ये थी वह किसी भी मुसलमान को नुकसान पहुँचाना, शरीयत गीबत करने की इजाज़त नहीं थी हराम, बल्कि हदीस में आया गीबत हो अशद्द मिन ज़िना, ज़िना से भी ज़्यादा सख्त, और इसलिए कि ज़िना अगर किसी ने किया है वो हक़ुल्लाह है, अगर कभी न ندامت کا جذبہ دل میں پیدا ہوا، رات کی تنہائیوں میں اللہ کے سامنے رو دھو کر توبہ کر لی، گناہ کیا ہو جائے گا؟ معاف ہو جائے گا. لیکن غیبت کے متعلق اگر ندامت کا جذبہ پیدا بھی ہوا اور اللہ کے سامنے توبہ بھی کر لی تو وہ قبول ہونے والی نہیں جب تک کہ جس کی غیبت کی گئی ہے وہ معاف نہ کرے. تمہارا غیبت میں کیا ہوتا ہے؟ ایک مسلمان کا تذکرہ ذکروں کا خاک بما یکرو، تمہارا اپنے بھائی کو اس انداز سے اس کا تذکرہ کرنا جو اس کو، حالانکہ جو بات کہی جا رہی ہے وہ اس کے اندر ہے موجود ہے، پھر بھی شریعت غائبانہ طور پر اس طرح اپنے بھائی کا تذکرہ کرنے کی اجازت نہیں دے. اندازہ لگاؤ ایک مومن کی عزت اللہ کے یہاں کتنی اہمیت ہے، کتنی بہتان کی جان نہیں. یہ ساری چیزیں گویا کسی بھی طرح کسی ایمان والے کو جان کو، اس کی عزت اور آبرو کو، اس کے مال کو نقصان پہنچے، شریعت اس کی اجازت. آج ہم کیا کر رہے ہیں؟ آج ہمارے سامنے خاص طور پر اہل ایمان کی عزت و آبرو، کیونکہ جان کو چھیڑنے کے لیے تو قوت کی بھی ضرورت ہے، تو نہ کریں اور ہے مال کے واسطے بھی، لیکن کسی کے متعلق کوئی غلط غلط بات بولنے کے لیے کوئی ضرورت محسوس کی نہیں. آج ہر آدمی جو ہے کوئی بھی بات ہمیں مل جاتی ہے کسی کے متعلق، واٹس ایپ پر آ گئی، غیر مستند بات آ گئی، اس کو آگے بڑھا دیتے ہیں، چلا دیتے ہیں. حضرت عیسیٰ اللہ نبی علیہ السلام نے اپنے حواریوں سے پوچھا، بتاؤ تمہارا بھائی اگر سویا ہوا ہو اور ہوا کی وجہ سے اس کا کپڑا ہٹ جائے اور وہ ننگا ہو جائے تو تم کیا کرو گے؟ انہوں نے جواب عرض کیا، ہے اللہ کے نبی ہم اس کو ڈانٹ دیں گے. کہا نہیں، تم تو اس کو اور زیادہ کھولتے ہو. جواب میں حضرت عیسیٰ اور انہوں نے عرض کیا، ہے اللہ کے رسول ایسا کون کرے گا؟ کہ نہیں تم کرتے ہو، تم کو اپنے بھائی کی کوئی بات ایسی پہنچتی ہے تو تم آگے دوسروں تک پہنچاتے ہو، یہ اس کو اور زیادہ ننگا کرنا نہیں ہے تو اور کیا ہے. حقیقت تو یہ ہے آج یہ چیز بہت عام ہو گئی، پڑھے لکھے دیندار وہ بھی اس میں احتیاط کرتے نہیں ہیں. یہ بہت خطرناک چیز ہے، اور اگر اپنے کو اچھا سمجھتے ہوئے ایسی بات کہی گئی تو اس کا نقصان اور بڑھ جاتا ہے. ضرورت ہے کہ ہم اپنے معاشرے میں اس کا اہتمام کریں. اگر ایسا معاشرہ بن جائے ہمارا جس میں ہر ایک جان بھی محفوظ ہو، عزت و آبرو بھی محفوظ ہو، اس کا مال بھی محفوظ ہو، تو بتلائیے کیسا عجیب و غریب معاشرہ ہوگا. اللہ تعالیٰ ہمیں ایسے معاشرے کی تشکیل میں قوت کے ساتھ حصہ لینے کی توفیق اور سعادت عطا فرمائے. واخر دعوانا ان الحمدللہ.